حضرت جابر ابن عبداللہ رضی اللہ تعالی عنہ وعنہم سے منقول ہے، جاء رجل، ایک شخص تشریف لائے، پراگندہ حال تھے، بوسیدہ حال تھے، یہ آنے والے شخص سلیک ابن حدبہ الگطفانی تھے، اور دوسرے قول میں ابن عمرو ہے، اور نبی کریم صلی اللہ علیہ وسلم لوگوں کو جمعہ کا خطبہ دے رہے تھے، تو اس آنے والے شخص کو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، اصلیت یا فلان؟ جی فلان صاحب، آپ نے مسجد میں آ کے کوئی نماز پڑھی؟ تو وہ شخص کہنے لگے، لا حضور، میں نے تو کوئی نماز نہیں پڑھی. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا، قم، کھڑے ہو جاؤ، فرقع، نماز پڑھو. یہ حضور نے ان کو ارشاد فرمایا. اب یہاں چند مباحث سے اس روایت کے سلسلے میں امام شافعی، امام احمد رحمت اللہ تعالی علیہما کا مسلک یہ ہیں کہ جب کوئی آدمی جمعہ کی نماز کے لیے مسجد میں آوے، امام خطبہ دے رہا ہو، اس آنے والے آدمی کے لیے مستحب ہے کہ پہلے دو رکعت تحیت المسجد پڑھے اور اس کے بعد وہ بیٹھے، تحیت المسجد پڑھے بغیر بیٹھ جانا مکروہ ہے، اور دو رکعت تحیت المسجد مختصر پڑھے تاکہ اطمینان سے خطبہ سن سکے. دوسرا مسلک ہے امام مالک، امام ابو حنیفہ، جمہور صحابہ اور تابعین، حضرت عمر، حضرت عثمان، حضرت علی رضی اللہ تعالی عنہم سے بھی یہی مسلک منقول ہے کہ کوئی آدمی مسجد کے اندر آوے جبکہ امام صاحب خطبہ دے رہے ہو، تو یہ آنے والا آدمی آ کر کے چپ چاپ بیٹھ جاوے، تحیت المسجد، تحیت الوضو، جمعہ کی سنن قبلیہ کوئی چیز نہ پڑھے. یہ دو الگ الگ مسلک ہو گئے. تیسری بات، خطیب صاحب خطبہ شروع کر دیوے، اس کے بعد نماز اور کلام کی ممانعت ہے. البتہ احناف نے بطور احتیاط یہ فرمایا ہے کہ اذا خرج الامام، جب امام صاحب جمعہ کے خطبے کے لیے نکلے، تو فلا صلاۃ ولا کلام، کہ نماز بھی نہ پڑھے اور بات چیت بھی نہ کرے. تو احناف نے یہ جو مسلک اختیار کیا ہے وہ احتیاط کے پہلو کو سامنے رکھ کر اختیار کیا ہے, ورنہ اصل مسئلہ یہ ہے کہ خطبہ شروع ہوتے ہی نماز اور کلام کی ممانعت ہے. اب امام شافعی اور امام احمد کے مسلک کی تائید بخاری شریف کی اس روایت سے ظاہراً ہو رہی ہے کہ سلیک ابن حدبہ گطفانی آئے, نبی کریم صلی اللہ علیہ وسلم جمعہ کا خطبہ دے رہے تھے, جمعہ کے دن خطبہ دے رہے تھے تو حضور نے ان کو فرمایا کھڑے ہو جاؤ اور نماز پڑھ لو. اس سے امام شافعی امام احمد نے استدلال کیا. اب احناف کی چند باتیں سمجھو. ایک بات حنفیہ کی طرف سے یہ دی جاتی ہے کہ یخطب الناس یوم الجمعہ, یہ جو حدیث شریف کا لفظ ہے, اس لفظ کا مطلب ہے خطبہ دینے کے لیے تشریف لا چکے تھے, خطبہ شروع نہیں فرمایا تھا. خطبہ دینے کے لیے تشریف آوری ہو گئی لیکن ابھی خطبہ شروع نہیں فرمایا, یہ بھی جو ہے اس کا ایک مطلب لیا گیا ہے. اور مجازن ایسا بول دیتے ہیں, جیسے کہ ایک مولانا صاحب بیان کرنے کے لیے کرسی پر بیٹھ گئے, ابھی بیان شروع نہیں فرمایا ہے. آپ طلبہ میں بات ہو, بھائی بیان شروع ہو گیا, آ جاؤ جلدی آ جاؤ, بھائی بیان شروع ہو گیا, حالانکہ ابھی تو وہ جلوہ افروز ہوئے ہیں کرسی پر, ابھی ذرا کھنکھاریں گے, آواز صاف کریں گے, مائک ٹھیک کروائیں گے, یہ سب کریں گے, پھر بیان شروع کریں گے. لیکن مجازن کیا تعبیر کرتے ہیں, بیان شروع ہو چکا, بھائی آ جاؤ جلدی سے. تو یہاں یخطب الناس کا جو مطلب احناف نے کہا, ایک مطلب یہ نکل سکتا ہے مجازی تعبیر کہ نبی کریم صلی اللہ علیہ وسلم خطبہ دینے کے لیے تشریف لا چکے تھے, ابھی خطبہ شروع نہیں فرمایا تھا, اس کو مجازن تعبیر کیا گیا. نمبر دو, دوسری بات سمجھو, یہ سلے کے گطفانی جو تشریف لائے نا, غریب آدمی تھے, صاحب حال آدمی تھے, جب یہ آئے ان کے بدن کے اوپر کپڑے نہیں تھے, بہت معمولی کپڑے انہوں نے پہن رکھے تھے, بہت معمولی سے کپڑے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کا منشا مبارک یہ تھا کہ پورا مسجد میں موجود مجمع سلیک کو دیکھ لیوے کہ سلیک کیسے غریب آدمی ہے, ان کے اوپر کیسا فقر ہے, کپڑے بھی نہیں ہیں, معمولی سے کپڑے ہیں. جب لوگ ان کے حال کو دیکھیں گے تو لوگ ان کو صدقہ دیں گے اور ان کا کام بن جائے گا. اب لوگوں کو ان کا حال کیسے دکھلاوے, اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے بہترین تدبیر اختیار فرمائی کہ سلیک खड़े हो जाओ, दो रकात नमाज पढ़ो ताकि मजमा इनको अच्छी तरीके से देख लेवे कि बेचारे कैसे गरीब आदमी, कपड़े भी नहीं इनके पास, और लोग उनको फिर बराबर सदका देवे तो लोगों को उनके हाल का पता चले, लोग उनके हाल की तरफ मुतवज्जे होवे और लोग उनको सदका खैरात देवे। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको खड़े होकर नमाज पढ़ने का हुक्म दिया और हुजूर की ये तदबीर मुबारक कामयाब हुई। खुतबे में आपने लोगों को सदके की तरगीब दी, मिंबर के पास माल का ढेर लग गया। आप सल्लल्लाहु अलैहि वसल्लम ने वो जमा शुदा माल में से एक जोड़ा हजरत सुलेक को दिया, बाकी दूसरे जोड़े दूसरे गोरबा के लिए हुजूर ने रख दिए। तो और भी गोरबा है, उनको ये जोड़े काम आएंगे। एक और तीसरी तौजीह देखो, ये वाकिया उस जमाने का है जब अभी नमाज में कलाम की इजाजत थी। फिर नमाज में कलाम की इजाजत मनसूख हो गई। वकूमु लिल्लाही कानितीन, ऐसा की तीन के नुजुल के बाद अल्लाह के यहां से आयत आई, वकूमु लिल्लाही कानितीन यानी साकितीन, अब नमाज में कोई बात नहीं करेगा, तो खुतबे में भी बातचीत ममनू हो गई। पहले नमाज में बातचीत की इजाजत थी, अब नमाज में बातचीत की इजाजत मनसूख, तो खुतबे में भी बातचीत की इजाजत मनसूख। तो ये वाकिया उस जमाने का है जब अभी नमाज के अंदर बातचीत की इजाजत थी, खुतबे में भी बातचीत की इजाजत थी, फिर नमाज में हुक्म मनसूख, खुतबे में भी हुक्म मनसूख। चौथी दलील अहनाफ की देखो, अबू दाऊद शरीफ में हजरत अब्दुल्ला इब्ने मसूद रदी अल्लाह ताला अन्हु का एक वाकिया है। जुमा का दिन था, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मिंबर पर तशरीफ फरमा थे। हजरत अब्दुल्ला इब्ने मसूद रदी अल्लाह ताला अन्हो तशरीफ लाए। अब अजीब इत्तिफाक क्या हुआ, हजरत अब्दुल्ला इब्ने मसूद का मस्जिद के दरवाजे पर दाखिल होना और आप सल्लल्लाहु अलैहि वसल्लम का किसी उन्वान से मौजूद लोगों को फरमाना के बैठ जाओ। जो लोग पहले से मौजूद थे उनको हुजूर ने फरमाया बैठ जाए। हजरत अब्दुल्ला इब्ने मसूद मस्जिद नबवी के दरवाजे पर ही बैठ गए, तो हुजूर ने फरमाया नहीं कि बैठ जाओ, तो दरवाजे पर थे तो वहीं दरवाजे पर बैठ गए हजरत अब्दुल्ला इब्ने मसूद। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इब्ने मसूद तुम आगे आ जाओ, आगे बुलाया। आगे बुलाने के बावजूद हुजूर ने उनको नमाज पढ़ने का हुक्म नहीं दिया कि इब्ने मसूद तुम नमाज पढ़ लो। कितनी सरीह रिवायत है कि हजरत अब्दुल्ला इब्ने मसूद को जुमा के दिन हुजूर ने आगे बुलाया, लेकिन ये नहीं फरमाया कि इब्ने मसूद नमाज पढ़ लो। अगर ये खुतबे के वक्त में नमाज ज़रूरी होती तो हुजूर अब्दुल्ला इब्ने मसूद को फरमा दे कि इब्ने मसूद आगे आओ, दो रकात पढ़ो, बैठो, लेकिन ऐसा नमाज पढ़ने के लिए हुजूर ने नहीं फरमाया। एक पांचवी रिवायत है, एक मरतबा एक शख्स मस्जिद में लोगों की गर्दनें फांदता हुआ आ रहा है। यानी एक शख्स मस्जिद में थोड़ी ताखीर से आए, लोगों की गर्दन को फांदते हुए फलांगते हुए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बैठ जाओ, तुम्हारे इस अमल से लोगों को तकलीफ हो रही है, सबकी गर्दनें फलांग फलांग के आ रहे हो, तकलीफ हो रही है लोगों को, बैठ जाओ। हुजूर ने बैठने का हुक्म दिया लेकिन ये नहीं फरमाया कि नमाज पढ़ लो। नंबर 6, इस्तिस्का की हदीस अभी आ रही है आगे। एक शख्स कहत साली की शिकायत लेकर आए, हुजूर ने बारिश की खुतबे में दुआ फरमाई, एक हफ्ते के बाद फिर वो आदमी आए सैलाब की शिकायत की, गुज़िश्ता हफ्ते बारिश नहीं हो रही है उसकी शिकायत की, इस जुमा को कहा हुजूर सैलाब आ गया। अभी आ रही रिवायत आगे बाप में, दोनों वाकियात में खुतबे के दरमियान अर्ज है, मारूज है, इस जुमा को बारिश की कमी की शिकायत, दूसरी जुमा को सैलाब की शिकायत, वो दोनों मर्तबा वो शिकायत लेकर आए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको नमाज पढ़ने का हुक्म नहीं दिया, हालांकि खुतबे के दरमियान में ये आने वाले अफराद आए थे दोनों वक्त पर, ये जुमा को भी आइंदा जुमा की खुतबे के दौरान आए, आकर उन्होंने अर्ज मारूस किया, फिर भी हुजूर ने ये नहीं फरमाया कि भाई पहले तू सुन्नत नफिल पढ़ता फिर बैठ, हालांकि एन खुतबे के वक्त आए। 7वीं दलील अहनाफ की, शुरू किताबुल जुमा में एक रिवायत गुजरी इसी बुखारी शरीफ में, हजरत उमर रदी अल्लाह ताला नो खुतबा दे रहे, हजरत उस्मान गनी देर से आए, सवाल जवाब हुआ, उसमें भी है कि हजरत उमर ने हजरत उस्मान को फरमाया उस्मान दो रकात पढ़ो फिर बैठो, है उसी रिवायत में। अगर जो है ज़रूरी होता हज़रत उस्मान देर से आए, चालू खुतबे में आए, तो हज़रत उमर क्या फरमाते, उस्मान चलो देर से आए तो आए, पहले दो रकात पढ़ो फिर बैठो, लेकिन ऐसी कोई बात हज़रत उमर ने नहीं करा। नंबर 8, वइज़ा कुरियल कुरआन फस्तमिऊ लहू वअंसितू, कुरान पढ़ा जाता हो तो ध्यान से सुनने का खामोश रहने का हुक्म दिया गया, और खुतबे में कुरान की आयतें तिलावत की जाती है, इसीलिए खुतबा ध्यान से सुनना और खामोशी से सुनने का हुक्म है और नमाज उसके मनाफी है। दसवीं दलील सुन, अभी एक हदीस गुजरी थी ना जुमा के दिन मगफिरत वाली, एक जुमा से दूसरी जुमा के गुनाह माफ वाली नहीं गुजरी थी, उस रिवायत में भी क्या है कि जब इमाम निकले तो आदमी चुपचाप खुतबा सुने तो अल्लाह एक जुमा से दूसरी जुमा तक के गुनाह माफ कर देंगे, उस हदीस में भी फरमाया खुतबा चुपचाप सुनने का, और आप नमाज पढ़ने जाओगे तो बोलना हो जाएगा, इसीलिए इंसाफ के खिलाफ हो जाएगा। 11वीं दलील अहनाफ की, आगे रिवायत आ रही है इसी बाब, अभी दूसरे तीसरे बाब में, अगर कोई आदमी खुतबे के वक्त पर बातचीत कर रहा है और पड़ोसी ने करीब बैठने वालों ने किसी ने भी इमाम के सिवा उसको यूं कहा, ए भाई चुप बैठ, खुतबा हो रहा है, क्यों बात कर रहा है, चुप। तो इस टोकने वाले को भी फरमाया कि तूने लग व काम किया। तो देखिए ना भाई, नहीं अनिल मुनकर कर रहा है ये तो, खुतबे के वक्त पर कोई बात कर रहा था उसको रोक टोक रहा है, फिर भी उसके लिए क्या फरमाया कि तू लग व काम कर रहा है। तो नहीं अनिल मुनकर तो फरियाइस के कामों में से है, और दो रकात तहियतुल मस्जिद तो नफिल काम है। जब नहीं अनिल मुनकर की इजाजत नहीं है तो नफिल काम की इजाजत कहाँ से दी जाएगी। बारहवीं दलील, आगे बाप के अंदर कौली रिवायत आ रही है, इजा जा अहदुकुम वल इमामु यख्तुबु फलयुसल्ली रकअतैनी फलयुसल्ली रकअतैनी, ये आ रहा है अम्र का सेगे के साथ। तो इस रिवायत को कौली होना ये शाज है, ज्यादातर रावियों ने इसको वाकिए के तौर पर रिवायत किया है, ज्यादातर रुवात ने इसको बतौर वाकिया नकल किया है। कौली रिवायत होना ये शाज कहा गया। और ये जो बुखारी शरीफ वाली इस रिवायत है उसके बारे में एक तेरहवीं बात बड़ी जोरदार बात समझो, जो इमाम दारे कुतनी रहमतुल्लाह अलैह ने नकल की है। क्या नकल किया कि जब सुलेक आए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको फरमाया कि सुलेक नमाज पढ़ी, उन्होंने कहा नहीं पढ़ी, उसने फरमा खड़े हो जाओ दो रकात तुम नमाज पढ़ो। तो जितनी देर सुले की गितफानी ने तहियतुल मस्जिद या नफिल पढ़ी उसने खुतबा रोक दिया जब तक इन्होंने नमाज पढ़ी। ये इमाम दारे कुतनी ने सराहतन रिवायत नकल की है कि सुले के गितफानी को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया जैसे यहां है कि भाई खड़े होकर के नमाज पढ़ो, तो दो रकात नमाज पढ़ने तक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा मुबारक रोक लिया। जब ये दो रकात से फारिग हुए तब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा आगे बढ़ाया। ये कितनी जबरदस्त रिवायत है। इन तमाम रिवायात के मजमुए से ये बात साबित होती है कि जब कोई आदमी मस्जिद में पहुंचा, इमाम साहब खुतबा दे रहे हैं, तो उस वक्त के ऊपर चुपचाप बैठ जावे, तहियतुल वुजू तहियतुल मस्जिद सुन्नतें कुछ न पढ़े। ये इन तमाम रिवायतों से बात साबित होती है। जी अब ये इन हजरात के मसलक के मुताबिक है, इमाम मालिक इमाम अरे इमाम शाफी और इमाम अहमद और खुद इमाम बुखारी रहमतुल्लाह अलैह का रुझान भी इस तरफ लग रहा है। इन हजरात के मसलक पर ये बाब कायम किया है। इस बाब का मकसद किया, दौरान खुतबा आने वाला तहियतुल मस्जिद हल्की फुल्की पढ़े, इसलिए कि उसको खुतबा सुनना है, इसलिए तहियतुल मस्जिद हल्की फुल्की पढ़ लेवे और फिर खुतबा सुनने में मशगूल हो जावे। जी
Thank you.
अब ये रिवायत पीछे वाली ही रिवायत है जो पिछले बाब में आई, लेकिन यहाँ तर्जमतुल बाब पर इस्तिदलाल कैसे करेंगे? तो बाद हजरात ये फरमाते हैं कि मुस्लिम शरीफ के अंदर रिवायत में तजवस फी हिमा का लफ्ज आया है कि आने वाले शख्स को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कुम फसल्ली, खड़े हो जाओ, नमाज पढ़ो दो रकात हल्की फुल्की। तो यहाँ तो इमाम बुखारी के पास जो सनद है उसमें तजवस का लफ्ज नहीं है, लेकिन मुस्लिम शरीफ की रिवायत के अंदर ये लफ्ज मौजूद है। नंबर दो, दीगर बाज तुरुक के अंदर खफीफतेन का लफ्ज भी है, कुम फसल्ली रकअतैनी खफीफतैनी, के खड़े हो जाओ और हल्की फुल्की दो रकात पढ़ लो। तो उस दूसरे तरीक से ताईद हो जाएगी कि दो रकात हल्की फुल्की पढ़ने की। नंबर तीन, तर्जमतुल बाब से रब्त इस तरह करेंगे कि हो रहा है खुतबा, उसको भी सुनना है, इधर नमाज पढ़ने का भी तकाजा है दो रकात, तो इधर तकाजा है खुतबा सुनने का और इधर तकाजा है दो रकात नमाज पढ़ने का, लिहाजा खुतबा सुनने का तकाजा इस बात पर दलालत करता है कि दो रकात पढ़ने वाले तकाजे को मुख्तसर कर देना चाहिए। इस तरीके से तर्जमतुल बाब पर इस रिवायत से इस्तिदलाल करेंगे। जैसे कि उर्फ में भी ऐसा ही होता है कि भाई आपके पास अगर सिर्फ 15 ही मिनट है तो आप मुख्तसर खा लीजिए, और क्या, अगर लंबा वक्त हो तो आदमी तफसील से खावे, लेकिन मुख्तसर वक्त बचा है जल्दी से मुख्तसर खा लीजिए। इस तरीके से तो गोया कि भाई वक्त की नजाकत का आप लिहाज कर लीजिए, इस तरह इमाम बुखारी रहमतुल्लाह अलैह ने इस्तिदलाल किया है। चलो, ये बाप खुतबे के दरमियान में दोनों हाथ उठाने के मामले में है। अब खुतबे में रफुल यदेन का क्या मतलब वो समझो। शहादतेन, शहादत का कलीमा जब खुतबे में पढ़ा जाए उस वक्त के ऊपर उंगली से इशारा, शहादत की उंगली से इशारा, जैसे अशहदु अल्ला इलाहा इल्लल्लाह इशारा करना चाहिए। लेकिन खुतबे के अंदर मुकर्ररीन की तरह हाथ न हिलावे, यानी मुकर्ररीन जब तकरीर करते हैं ना, द्वारा ने तकरीर, ये हालात चल रहे उम्मत पर, वो हालात चल रहे, इस तरह जो है हाथ मुकर्ररीन के अंदाज में न हिलावे, सिर्फ शहादत के कलमे के वक्त पर उंगली से इशारा कर ले रहे। अब दुआ, यानी फिर ये मसला आता है कि भाई खुतबे के दरमियान अगर दुआ आ गए तो क्या उस दुआ के मौके पर हाथ उठाना चाहिए या नहीं उठाना चाहिए? तो खुतबे के दरमियान दुआ और दूसरे मौके की दुआ, उसके बारे में कायदे कुल्लिया समझो। दुआ की दो किस्म है। नंबर एक, अहवाल मुतवारिदा के मौके पर दुआ करना, अहवाल मुतवारिदा के मौके पर दुआ करना, यानी जो दिन रात में मुख्तलिफ हालात आदमी के सामने पेश आते रहते हैं उस मौके पर दुआ करना, तो उस मौके की दुआओं के लिए हाथ उठाना नहीं है। मिसाल के तौर पर اذان کے بعد کی دعا، مسجد میں داخل ہونے کی دعا، صبح میں اٹھتے وقت کی دعا، بیت الخلاء جاتے وقت پر دعا، یہ احوال متواردہ کے مواقع ہیں، اس موقع کے اوپر ہاتھ اٹھا کر دعا نہیں کرنی ہے۔ نمبر دو، احوال خاصہ کے موقع کی دعا، تو اس موقع کے اوپر ہاتھ اٹھا کر کے دعا کرنا ہے، مثلا نماز کے بعد، یا ایک آدمی کو کوئی ضرورت پیش آئی دعا کرنے بیٹھا، یہ ہو گئے احوال خاصہ۔ بارش نہیں برس رہی ہے، دعا کرنی ہے، بارش بہت برس رہی ہے، پریشان ہے لوگ، تو احوال خاصہ کے مواقع کے اوپر جب دعا کرنی ہوتی ہے تو اس موقع کے اوپر ہاتھ اٹھانا جائز ہے، بلکہ ایسی دعائیں ہاتھ اٹھا کر کے کرنی چاہیے۔ اب خطبے کے درمیان کے اندر بارش مانگنا، یہ آتا ہے احوال خاصہ میں، نہ کہ احوال متواردہ میں۔ اسی لیے دوران خطبہ اگر بارش کے لیے دعا کرنی ہو تو ہاتھ اٹھانے کی گنجائش ہے، کہ ہاتھ اٹھا کر دعا کر سکتے ہیں۔ اس کے بعد ایک حدیث سمجھو، جو امام بخاری کے شرط پر نہیں، اس لیے وہ نہیں لائے ہوں گے، لیکن اس ترجمۃ الباب کے لیے سری روایت ہے، اور وہ ہے ترمذی شریف میں۔ حدیث یہ ہیں کہ بشر ابن مروان جس زمانے میں مدینہ میں گورنر تھے، انہوں نے خطبے کے اندر ہاتھ اٹھائے، حضرت عمارہ رضی اللہ تعالی عنہ مسجد میں موجود ہے خطبے میں، جب صحابی نے دیکھا کہ گورنر ہے، بھلے گورنر ہے لیکن ایک نامناسب اور غلط کام کر رہا ہے، تو حضرت عمارہ نے بد دعا دی، اللہ تعالیٰ ان چھوٹے چھوٹے ذلیل ہاتھوں کو ہلاک کر دے بے، بد دعا دی۔ وہ دوران خطبہ ہاتھ ہلا رہا تھا، حضرت عمارہ نے باقاعدہ بد دعا دی، اللہ ان چھوٹے چھوٹے ذلیل ہاتھوں کو ہلاک کرے، میں نے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا ہے کہ بس اتنا اشارہ کرتے تھے، بس اتنا اشارہ کرتے تھے۔ اور ہشام نام کے راوی نے نقل کیا کہ حضرت عمارہ نے شہادت کی انگلی اٹھا کر کے دکھلائی، کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم خطبے میں بس اتنا اشارہ کرتے تھے، یعنی شہادت کی انگلی اٹھاتے تھے اور کچھ نہیں کرتے تھے۔ اور یہ دیکھو یہ گورنر کیسے ہاتھ اٹھا رہا ہے اور ہلا رہا ہے دوران خطبہ، حضرت عمارہ نے اس کے لیے بد دعا فرمائی۔ بھائی ان روایات اس روایت سے ثابت ہوا کہ دوران خطبہ احوال متواردہ کے لیے ہاتھ اٹھا کر کے دعا نہ کرے، اور خطبے میں مقرروں اور وائزوں کی طرح ہاتھ نہ ہلاوے، صرف شہادت کے کلمے کے وقت شہادت کی انگلی سے اشارہ کرے۔ جی حضرت انس رضی اللہ تعالی عنہ سے منقول ہے، اس درمیان کے نبی کریم صلی اللہ علیہ وسلم جمعہ کا خطبہ دے رہے تھے، ایک شخص کھڑے ہوئے اور کھڑے ہو کے عرض کیا، اے اللہ کے رسول، جانور ہلاک ہو گئے، ایسے قرع کا لفظ گھوڑے کے لیے استعمال ہوتا ہے، لیکن مطلق جانور بھی مراد لے سکتے ہیں. گھوڑے ہلاک ہو گئے، جانور ہلاک ہو گئے، بکریاں ہلاک ہو گئی، آپ اللہ سے دعا کیجئے کہ اللہ ہم کو بارش عطا فرماوے. یہ درخواست کی آنے والے نے، بس ان کی درخواست سن کر کے دوران خطبہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے دونوں ہاتھ لمبے فرمائے اور اللہ کی بارگاہ کے اندر دعا فرما دی. بس یہ خصوصی ایک حال تھا کہ بارش کی قلت کی شکایت آئی کہ لوگ پریشان ہیں، جانور مر رہے ہیں پیاس اور گھاس چارہ ملنے نہ ملنے کی وجہ سے. حضور نے دستے بابرکات اٹھائے اور اٹھا کر کے حضور نے دعا فرما دی. تو ایسے خصوصی احوال میں دوران خطبہ ہاتھ اٹھا کر کے دعا کر سکتے ہیں. باقی عام جو ہے جنرلی خطبے کے درمیان اللہم قاتل الکفرہ اس طریقے سے ہاتھ نہیں ہلاویں. جی جی ایک صاحب مجھے کہنے لگے فلانے صاحب ہیں نا وہ تو بیان کے اندر ڈانس کرتے تو آپ نہیں مانے تو دیکھنا ہو نا آپ کیوں ہاتھ ایسے ہلائیں گے، یوں کریں گے، یوں کریں گے، منہ ہلائیں گے، پورے ہلیں گے. بیان ہو سکتا ہے آپ نے بھی دیکھے ہو ایسے حضرات، میں نے تو سنے دیکھے نہیں. باب الاستسقاء فی الخطبۃ یوم الجمعۃ، جمعہ کے دن خطبے کے اندر اللہ تعالی سے بارش کی دعا کرنے کے بیان میں یہ باب ہے. جمعہ کے دن خطبے کے درمیان میں اللہ تعالی سے بارش طلب کرنے کی دعا کے بیان میں یہ باب ہے. ایک بات یہاں یاد رکھو، حضرت امام ابو حنیفہ رحمت اللہ علیہ کا مسلک یہ ہے کہ بارش طلب کرنے کے لیے نماز پڑھنا ضروری نہیں، صلاۃ استسقاء ضروری نہیں، یعنی استسقاء کے لیے نماز ہی کی تحدید نہیں ہے کہ آدمی صلاۃ استسقاء پڑھ کے ہی نماز پڑھ کے ہی بارش مانگے، ایسا نہیں ہے. امام صاحب کہتے ہیں اللہ سے بارش مانگنے کے مختلف طریقے ہیں. فرض نماز کے بعد دعا کرو، دو دو رکعت صلاۃ الحاجہ، صلاۃ التوبہ، صلاۃ الاستغفار کر کے دعا کرو، جمعہ کے خطبے میں دعا کرو، شہر سے باہر جا کر صرف دعا کرو، مختلف طریقے، استغفار کر کے دعا کرو. بارش مانگنے کی تحدید کسی ایک عمل میں نہیں کہ باقاعدہ صلاۃ الاستسقاء پڑھے اور بارش مانگے، مختلف طریقوں سے مانگ سکتے ہیں. حضرات صاحبین اور ائمہ ثلاث رحمہم اللہ تعالی کے نزدیک صلاۃ الاستسقاء یہ مستقل سنت ہے، یعنی کہ بارش مانگنے کے لیے باقاعدہ آبادی سے باہر جا کر کے نماز پڑھ کے خطبہ نماز وغیرہ کے ذریعے سے اللہ تعالیٰ سے بارش مانگی جائے، یہ سنت ہے ائمہ ثلاث صاحبین رحمہم اللہ کے نزدیک. چلو رسول الله ملك المال ودعا الديان فادعوا الله لنا ورفع يديه
وحمله في السماء فزعت الذي نفس بيده ما وضعنا حتى ثار السحاب حمثان الجبال ثم لم ينزل عن منبره حتى رأيت المطر يتحادر على لحيته
بس یہ روایت حضرت انس ابن مالک رضی اللہ تعالی عنہ سے ہے. فرماتے ہیں کہ لوگوں کو قحط ہو گیا, اصابت الناس, لوگوں کو قحط پہنچا, یعنی قحط کا ماحول ہو گیا بارش نہ ہونے کی وجہ سے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے میں, اس درمیان کے نبی کریم صلی اللہ علیہ وسلم جمعہ کے دن خطبہ دے رہے تھے, ایک اعرابی کھڑے ہوئے, نام معلوم نہیں, نبی اور دو عرض کیا, اے اللہ کے رسول, مال ہلاک ہو گیا, یعنی جانور ہلاک ہو گئے, گھاس چارہ مل نہیں رہا ہے, وجاء العیال, گھر میں بچے بھوکے ہیں, یعنی بارش نہیں, اناج نہیں اگتا, غلہ نہیں اگتا, پھل نہیں اگتا, تو گھر میں اہل و عیال بھوکے ہیں, آپ اللہ تعالیٰ سے ہمارے لیے دعا کر دیجئے, فادعوا اللہ لنا. فوراً نبی کریم صلی اللہ علیہ وسلم نے دونوں مبارک ہاتھ اٹھائے, راوی کیا کہتے ہیں, جس وقت اس عرابی نے درخواست کی, نبی کریم صلی اللہ علیہ وسلم نے دعا کے لیے ہاتھ اٹھائے, تو آسمان میں بادل کا ایک ٹکڑا بھی نہیں تھا, ایک بادل بھی آسمان میں نہیں تھا, بالکل صاف آسمان تھا. اس ذات کی قسم جس کے قبضے میں میری جان ہے, ابھی حضور نے ہاتھ مبارک دعا سے رکھے بھی نہیں کہ بادل امنڈ آئے. سبحان اللہ, بین معجزہ اور بین دعا کی قبولیت, کہ جس وقت عرابی درخواست کر رہے, نبی کریم صلی اللہ علیہ وسلم دعا کے لیے ہاتھ اٹھا رہے, ایک بادل کا ٹکڑا بھی نہیں, آسمان میں دور دور تک صاف, اور ابھی ہاتھ رکھے بھی نہیں کہ بس بادل امڑ امڑ کے آنے لگے. کیسے بادل؟ امثال الجبالی, پہاڑوں کے معنی, یعنی بکثرت بادل آئے. پھر نبی کریم صلی اللہ علیہ وسلم ممبر مبارک سے اترے نہیں تھے, یہاں تک کہ میں نے بارش کو دیکھا کہ وہ نبی کریم صلی اللہ علیہ وسلم کی داڑھی مبارک سے ٹپک رہی ہے. سبحان اللہ, یعنی ابھی تو خطبہ چالو ہی تھا اور بارش بھی شروع ہو گئی, اور اتنی بارش کہ مسجد کچی, اسی لیے اندر بھی آئی, اور ریش مبارک سے بارش ٹپکنے لگی, بارش کے قطرے ٹپکنے لگے, اس قدر بارش. فمطرنا یومنا ذلک, اس دن ہمارے اوپر بارش ہوئی, ومن الغدی, پھر آئندہ کل, ومن بعد الغد, آئندہ کل کے بعد, یعنی جمعہ کا دن, پھر سنیچر کا دن, پھر اتوار کا دن, والذی علیہ پیر, حتی الجمعات الاخرى, دوسری جمعہ تک برسا تک برسا بارش ہی بارش. کیا جو ہے حضور نے دعا فرمائی, اللہ
Thank you.
جی حتی الجمعہ الاخرى دوسری جمعہ تک مسلسل بارش رہی. اب دوسری جمعہ کو وہی اعرابی یا کوئی اور آدمی خطبے میں کھڑے ہوئے کہنے لگے اللہ کے رسول بارش کی کثرت کی وجہ سے تعمیرات گرنے لگی, اتنی بارش ہے کہ اب مکان ٹوٹنے لگے, مال ڈوبنے لگا, لہذا آپ اللہ سے ہمارے لیے دعا کر دیجئے کہ اب بارش رک جاوے. تو نبی کریم صلی اللہ علیہ وسلم نے دونوں ہاتھ اٹھائے اور دعا مانگی, اللہم حوالینا ولا علینا. مسلم شریف میں حولنا ہے, یہاں حوالینا ہے, دونوں کا مطلب ایک ہی ہے. اے اللہ یہ بارش ہمارے ارد گرد کر دیجئے, یعنی ڈائریکٹ ہمارے اوپر, ہماری بستی پر نہ برسے, ہمارے ارد گرد کر دیجئے. ولا علینا ہم پر نہ برسے. اور مزید ہیں, اللہم علی الاعقاب والزراب والاودیۃ ومنابت الشجر. اے اللہ ٹیلوں میں, جنگلوں میں, درختوں کے اگنے کے مقامات پر بارش برسائیے, اور جہاں ہم ہیں وہاں بارش نہ برسے, ہمارے اوپر نہ برسے. پھر کیا ہوا, اپنے مبارک ہاتھ سے بادل کے ایک گوشے کی طرف اشارہ فرمایا, یعنی بہت سے بادل ہے آسمان پر, تو اشارہ فرما دیا, جیسے اس طرح اشارہ کرتے ہیں اوپر دیکھ کر. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے بادلوں کی طرف اشارہ فرمانا شروع فرمایا. ان فرجت, بس وہ بادل کھل جاتا تھا, یعنی فوراً ہٹ جاتا تھا, فوراً ہٹ جاتا تھا وہ بادل, عجیب سم سم کھل جا, اس طرح ہو گیا فٹافٹ. اور مدینہ منورہ کھلیان کی طرح ہو گیا, مثل الجوبتی کھلیان کی طرح ہو گیا. دوسرا ترجمہ, مدینہ منورہ گول ہوس کی طرح ہو گیا, یعنی چاروں طرف بادل, بیچ میں مدینہ ہوس کی طرح دکھائی دینے لگا. یعنی کیا ہوا کہ جو کالے کالے بادل امڑ آئے تھے, حضور نے اشارہ فرمایا تو سب چھٹ گئے, اور جتنا ایریا مدینہ شہر کا, وہ پورا ایریا گول ہوس کی طرح ہو گیا, گول ہوس کی طرح دائرے کی شکل میں, اور دائرے کے باہر سب کالے 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 بادل, اور مدینہ کے اوپر ایک دم کھلا آسمان, ایک دم کھلا آسمان صاف ستھرا, اور اطراف میں کالے کالے بادل ہو گئے. یہ بھی کھلم کھلا معجزہ, ایک معجزے میں متعدد معجزات. تو چاروں طرف بادل, بیچ میں وہ ہوس کی طرح دکھائی دینے لگا, اور وادی بہنے لگی, قنات وادی بہنے لگی. یہ مدینہ کی ایک وادی کا نام ہے, یعنی اتنا پانی آیا کہ مدینہ المنورہ کی قنات وادی ایک مہینے تک پانی کو بہاتی رہی, ایک مہینے تک مسلسل پانی بہتا رہا. دوسرا ترجمہ, نہر کی طرح وادی بہنے لگی, یعنی جس طرح نہر ندی میں پانی بہتا ہے, اس طرح اس وادی کے اندر کثرت سے پانی بہنے لگا, ایسی حالت ہو گئی, اتنا پانی آیا. یہ تو مدینۃ المنورہ کی حالت ہوئی. دوسری روایتوں سے پتہ چلتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے شہادت کی انگلی سے سر پر گول دائرہ بنایا, یعنی یوں گول دائرہ جیسے اپنے یوں کھینچتے ہیں اشارے سے اس طرح. تو حضور نے مدینہ کے ارد گرد جو ہے شہادت کی انگلی سے گول دائرہ اشارے سے کھینچا, اور جس قدر اشاریات گول دائرہ کھینچا سب بادل چھٹ گئے اور مدینہ کا آسمان کھل گیا. اور کیسا معلوم ہوا؟ جیسا کہ مدینہ نے تاج پہن رکھا ہو ایسا ہو گیا کہ سر پر کھلا تاج ہے اور آجو باجو کالے بادل ہے, ایسا سما ہو گیا. یہ دوسری روایت میں تعبیر آئی ہے. اب یہ تو حال ہوا مدینہ کا. اب مدینہ کے اطراف کا حال کیا ہوا؟ کہ مدینہ کے اطراف سے جو لوگ آئے ہر ایک یہ بات کر رہا ہے کہ بہت بارش ہوئی, بہت بارش ہوئی, بہت بارش ہوئی. یعنی اس بارش کا حال یہ ہوا کہ صرف مدینہ نہیں, اطراف و جوار میں بھی خوب رحمتوں اور برکتوں والی بارش برسی. تو بس امام بخاری رحمۃ اللہ علیہ تو یہ ثابت کر رہے ہیں کہ دوران خطبہ بارش کی دعا کر سکتے ہیں, اور اس سے یہ دعائیں سیکھنے کو ملی. اللہم حوالینا ولا علینا, اللہم للا کام ولا جام, وزرا بھی ولادیتی و منا بھی شجر. بارش روکنے کی دعا یہ خطبے بھی مانگ سکتے ہیں, خطبے کے علاوہ بھی مانگ سکتے ہیں. اور بارش طلب کے لیے اللہم اغثنا غیثا مغیثا ہنیا مریعا نافعا غدقا صحا طبقا طبقا مجللا دائما, کہ اللہ تعالیٰ خوب بارش برسائیے, ایسی بارش کے زمین بھر جاوے, تر بتر ہو جاوے, اور خوب بارش آئے. یہ دعا بھی خطبے میں بھی مانگ سکتے ہیں, خطبے کے علاوہ بھی مانگ سکتے ہیں.